أعوذ بالله من الشيطان اللعين الرجيم. بسم الله الرحمن الرحيم. الحمد لله رب العالمين، الصلاة والسلام على أشرف الأنبياء والمرسلين سيدنا أبي القاسم محمد وعلى أهل بيته الطيبين الطاهرين واللعنة الدائمة على قضائهم أجمعين. أما بعد، فقد قال الله تبارك وتعالى في كلامه الحميد وفرقانه المجيد قوله الحق وهو أصدق القائلين. بسم الله الرحمن الرحيم. ربنا هب لنا من أزواجنا وذرياتنا قرة أعين واجعلنا للمتقين إماما. صلوات على محمد وعلى آله. جو خدیجہ کبریٰ کا پروردگار، کائنات کا خلق فرمانے والا، ہدایت کے انتظامات کو مکمل کرنے والا، اور تمام ہدیہ درود و سلام و نزوات مقدس وجود کی برکتوں نے ہدایت کو انسانیت کے لیے آسان تر بنا دیا. الحمدللہ الذی جعلنا من المتمسکین بالقرآن العظیم وجعلنا وجعلنا من المتمسکین بولایت علی ابن ابی طالب علیہ السلام. عظم اللہ اجورنا و اجورکم بمصابنا بام الزہرا سلام اللہ علیہا و جعلنا و ایاکم انشاء اللہ من الطالبین بسعرها مع ابنها الامام المہدی. شکر پروردگار دو عالم کہ ایام عزائے جناب خدیجہ یہ سعادت بغیر لطف پروردگار کے ممکن نہیں تھی. بہت سارے صاحبان اسلام ایسے ہیں کہ جو شاید جناب خدیجہ طاہرہ کے منصب سے ناواقف ہیں یا واقف ہونے کے باوجود اہمیت کا احساس نہیں ہے. کچھ صاحبان ایمان سے بھی شکایت رہتی ہے، اگر اپنی ماں کا انتقال ہو جائے تو انسان، آپ یقین کیجئے کہ شاید آپ کے علاقوں میں یہ ابھی رواج پہنچا ہو کہ نہ پہنچا ہو، کم از کم ہمارے شہر میں پہنچ چکا کہ جب کبھی کسی گھر میں میت واقع ہو جاتی ہے تو گھر والے پرسہ و تعزیت قبول کرنے کے عنوان سے لباس سیاہ کو زیب تن کر لیتے ہیں. باپ کا سویم ہے، لباس کالا پہنا ہوا ہے، ماں کا انتقال ہوا ہے، لباس سیاہ پہنا ہوا ہے، چہلم ہے باپ کا، چہلم ہے ماں کا، لباس سیاہ پہنا ہوا ہے. اس میں کوئی شک نہیں کہ لباس سیاہ کے مسائل ذرا مختلف ہیں کہ عام حالات میں انسان کے لیے عمدہ لباس کا انتخاب لباس سفید کی اہمیت برحال مسلم ہے، اور اس لیے پروردگار عالم نے لباس سفید کو لباس احرام اور لباس کفن اور لباس نماز، یعنی نمازی کے لباس کے لیے اگر رنگوں کی بات کی جائے تو سب سے بہتر لباس سفید. لباس سفید لباس سفید نہیں ہے، اصلاً صفائے قلب کی ایسی علامت ہے کہ ہر ایک رنگ پر انسان کے اگر کوئی داغ لگ جائے तो रंगों के गहरा होने की बुनियाद पर वो इतना ज्यादा शो नहीं होता, महसूस नहीं होता। और अगर लिबास सफेद पर दाग लग जाए तो छुपता नहीं है, और इंसान उसे छुटाने की, छुपाने की, धोने की कोशिश जरूर करता है। तो असलन लिबास सफेद की अहमियत सिफाए कल्ब की बुनियाद पर है, ना कि रंग की बुनियाद। सलावत पढ़े मोहम्मद वाले मोहम्मद। अब रहा मसला कि लिबास सफेद के अलावा लिबास सियाह में एहराम का पहनना मकरूह है, मगर हराम नहीं है। लिबास जर्द में एहराम का पहनना मकरूह है, जर्द रंग का एहराम हो मकरूह, हराम नहीं है। लेकिन लिबास सियाह एहराम काले रंग का हो हराम नहीं है, मकरूह है। लेकिन और मामूल के खिलाफ है, कि मामूल यही है हर मकतब हाय फिक्र का कि सफेद रंग का एहराम इख्तियार किया जाता है। इसी अंदाज से कफन का मसला, नमाजी के लिबास में बहुत सारे मुस्तहबात, उनमें एक मुस्तहब लिबास का सफेद होना और एक मकरूहात में से मकरूह लिबास का सयाह होना। लेकिन लिबास का सयाह होना मुब्तलात नमाज में से नहीं है। और फिर अगर इंसान अपने गमों की उनवान पर पहने तो और बात है, और अगर अय्याम मासूमीन के मुनासिबत से ज़ेब-ए-तन करे तो फिर और बात है। तब ये बहरहाल अल्लाह के रसूल ने पूरा साल मनाया है, या तो आप अल्लाह के रसूल को समझा दीजिए कि एक खातून के इंतकाल पर आप करबला क्यों मनाना चाहते हैं। हैं कुछ ऐसे अफराद जो मैंने महसूस किया, तो इसलिए कुछ आपकी खिदमत में मैं बयान कर रहा हूं। लिबास सियाह का पहनना कहते दिल से ताल्लुक होना चाहिए, हमारा दिल गमगीन है, फिर नमाज दिल में पढ़ लो, जुबान से पढ़ने की क्या जरूरत है, पर दिल नमाजी है तो काफी है। सलावत पढ़े मोहम्मद वाले मोहम्मद। कुछ मोहब्बत के इजहार के तरीके होते हैं, ठीक है, जिसके मसाइल हों, जिसके लिए पहनना मुश्किल हो, वाजिब नहीं है लिबास सियाह का पहनना, वाजिब नहीं है। लेकिन इजहार मोहब्बत के तरीकों में एक अदना तरीका है, सीरत पर अमल चाहिए, वो अव्वलीन तरीका है। और इसमें कोई शक नहीं कि जनाब खतीजे ताहिरा की सीरत को बयान करने के लिए एक लफ्ज काफी है, लफ्ज ताहिरा। अगर आज कोई कहे कि पैसा ज्यादा हो जाए, आजादियां हासिल हो जाएं, कोई रोकने टोकने वाला हमसे बड़ा हम पर मौजूद न हो, तो गुनाहों के रास्ते बहुत खुल जाते हैं। उन तमाम गुनाहों से अपने आप को बचाना, जिसके पास कोई सहूलत गुनाह ना हो, वो कहे मैं मुत्तकी हूं, तो उसने कौन सा कमाल किया है। कोई अंधा कहे कि मैंने आज तक किसी नामहरम को नहीं देखा, तो आप पलट के कहेंगे तुमने महरम को कब देखा। नामहरम को देखने पर तुम्हारी तारीफ, ना देखने पर तुम्हारी तारीफ क्यों करें, इसलिए कि तुमने तो किसी महरम को भी नहीं देखा। तो आंखों के मसले पर या इंसान की सलाहियत गुनाह के मसले पर मक्कतुल मुकर्रमा में एक ऐसी खातून के लिए, ऐसी खातून के लिए जो साहिब इख्तियार हो, एक ऐसी खातून के लिए इसके रोकने टोकने वाला घर में कोई बड़ा मौजूद ना हो, सिवाय वरका बिने नौफल के, और वो भी एक मुशीर की हैसियत है, ना कि एक हाकिम की हैसियत लिए हुए, घर में कोई और बड़ा मौजूद नहीं है कि जो बीबी के मामलात में मुदाखलत करे, तो आजाद हैं इस एतबार से कि किसी के जेरे निगरान नहीं है, किसी के मां तहत नहीं है, आजाद इस एतबार से हैं। इतना पैसा आपके इख्तियार में है, इतना पैसा आपके इख्तियार में कि कोई भी उनवान पैसे के उनवान से अगर मुत्तसिल हो तो मुश्किल नहीं है। उसके बावजूद जबकि मक्के की गलियों में कितने खानदान, कितने घराने ऐसे रहे कि जो बुराइयों का मरकज करार दिए गए, ऐसे में अगर किसी खातून को ताहिरा कहा जाए तो यकीनन वो लायक इफ्फत और इस्मत شمار کی جائے گی. اللہ اکبر. عصمت اختیاری, عصمت اجباری, عصمت اجباری لائق تعریف نہیں. اب اگر چار سال کا بچہ معصوم کہا جائے تو عصمت اجباری ہے, اختیاری نہیں ہے. اگر 40 سال کا جوان معصوم کہا جائے. صلوات پڑھے محمد و آل محمد. تو میں نے کل آپ کی خدمت میں 2 دن تو کچھ باتیں بیان کی جناب ختیجہ طاہرہ, اور پھر کل کی بات سے متصل ہوتے ہوئے آج پھر مجھ سے التماس کی گئی کہ میں ریپیٹ کر دوں اس بات کو, اور اسی جملے کو آیت اللہ العظمیٰ ناصر مکارم شیرازی نے بی بی کے حوالے سے گفتگو فرمائی انہیں ایام میں, تو خاص طور سے اسی عنوان کو ہائی لائٹ کیا کہ جناب ختیجہ طاہرہ سلام اللہ علیہا کی عمر مبارک کا مسئلہ اور آپ کے بطول ہونے اور آپ کے عذرا ہونے کا مسئلہ. میں لفظ کے انتخاب میں بڑی احتیاط سے کام لے رہا ہوں, بہت سارے مسائل کھول کے بیان کیے جا سکتے ہیں, لیکن بہرحال ممبر کے تقاضے یہ ہیں کہ ان کا نام لیے بغیر, کہ جن کے نام لینے کی حاجت نہیں ہے, بلکہ یوں سمجھیے کیا میں اندھیرے کی تعریف کروں, روشنی کر دیجیے اندھیرا خود بخود گھبرا کر ختم ہو جائے گا. تو ہمیں کیا ضرورت ہے کسی اور کا نام لینے کی, بس ختیجہ طاہرہ کہیے خود بخود باقی جو مخالفین ہوں وہ ختم ہو جائیں گے. تو ختیجہ طاہرہ کی عمر مبارک کے عنوان سے ہر سال آپ کی خدمت میں کوئی نہ کوئی جملہ پیش کیا کرتا ہوں. سرکار ختمی مرتبہ صلی اللہ علیہ وآلہ وسلم کی عمر مبارک وقت نکاح, اس میں بھی اختلاف, 4 قول. اللہ کے رسول کی عمر مبارک وقت نکاح 4 قول ہیں, 21 سال, 23 سال, 25 سال اور 30 سال. کہ اللہ کے رسول کا جب نکاح منعقد ہوا تو آپ کی عمر 21 سال تھی یا 23 سال تھی یا 25 سال تھی یا 30 سال تھی؟ 4 قول ہیں. خوب, آج 1400 سال کے بعد, بلکہ اس سے بھی زیادہ کہ 1400 سال تو 39 ملاتے ہوئے ہجرت کو مکمل ہوئے, اور ہجرت سے پہلے بعثت کے ایام, بعثت سے پہلے 15 سال پہلے اللہ کے رسول کے نکاح کا موقع. آج کوئی اگر قائد اعظم کے بارے میں اختلاف کرتا ہو کہ ان کی نماز جنازہ کس نے پڑھی تھی, ہاتھ کھول کے پڑھی تھی کہ ہاتھ باندھ کے پڑھی تھی, تو اختلاف تاریخ ہو سکتا ہے, لیکن آج کا میڈیا تو بڑا ہوشیار ہے, شاید کوئی کلپ نکال کے دکھا دے. لیکن جناب ختیجہ طاہرہ سے نکاح کے موقع پر کیا کوئی فارم فل کیا گیا تھا؟ اس میں لکھا ہو دولہا کی عمر, صلوات پڑھے محمد و آل محمد. معلوم کیسے ہو, یہ معلوم کیسے ہو سکتا ہے؟ آج کے دور میں تو نکاح فارم فل ہوتے ہیں, دولہا کی عمر کتنی ہے اور دلہن کی عمر کتنی ہے. اس زمانے میں کوئی فارم فل نہیں ہو رہا ہے کہ دولہا کی عمر کتنی ہے. اس زمانے میں عمر کی بنیاد پہ شادی ہوتی نہیں تھی, شادی تو نسب اور حسب دیکھ کر ہوتی تھی. اتنا ہی کافی کہ عبداللہ کا لخت جگر ختمی یہ مرتبہ نکاح کے موقع پر صرف عبداللہ کا بیٹا ہے, رسالت کا اعلان نہیں ہے, نبوت چلی آ رہی ہے, رسالت کا اعلان نہیں ہے, طہارت چلی آ رہی ہے, اطاعت کا اعلان نہیں ہے, عصمت چلی آ رہی ہے, تطہیر کا اعلان نہیں ہے. تو وقت نکاح, اللہ کے رسول کی حیثیت کیا ہے؟ فرزند عبداللہ. اور اب آئیے جناب ختیجہ طاہرہ, میں سمجھتا ہوں کیا یہ حضرت ابو طالب علیہ السلام پہ الزام نہیں ہو جائے گا کہ یتیم تھا بھتیجا, ایسی شادی کر دی جو 2 مرتبہ بیوہ ہو چکی ہو. کیا اللہ کے رسول کے محبت کے تقاضے یہی تھے کہ حضرت ابو طالب علیہ السلام نے اپنا بیٹا ہوتا تو کرتے, ایک ایسی خاتون سے نکاح کر دیا؟ لا حول ولا قوت. سارا الزام کس پہ جائے گا؟ مثال بڑی آسان سی, رشتہ کامیاب ہو گیا तो करवाने वाले की तारीफ पे तारीफ नहीं, रिश्ता अगर कामयाब हो गया तो अपना मुकद्दर अच्छा था, नसीब अच्छा था बेटी का, और अगर खराब हो गया तो करवाने वाले दरमियान की अफराद का कसूर है। राबते कार में जनाब अबू तालिब का नाम है कि निकाह पढ़ाया भी अबू तालिब ने था, निकाह पढ़ाया भी अबू तालिब ने था। तो अब रहा मसला कि अबू तालिब अलैहिस्सलाम का इंतखाब है या खतीजे ताहिरा का इंतखाब है। ये सारे इंतखाब के साथ उमला आपकी खिदमत में सलवात पढ़ लें मोहम्मद वाले मोहम्मद। तो ये अल्लाह के रसूल के वक्त निकाह के मौके पर जनाब खतीजा ताहिरा की उम्र मुबारक क्या थी, इसमें इस वक्त जो सबसे बड़ा कौल, मुश्किल तरीन कौल, 46 साल या 40 साल, दो कौल जो 30 के बाद के और दो कौल जो 30 से पहले के, एक 26 साल एक 28 साल, एक 26 साल एक 28 साल, बहुत सारे हवाले मौजूद हैं। और इसमें कोई शक नहीं कि हमें हवाले नहीं चाहिए, हम तो अपने अकीदे को फातिमा के हवाले किए हुए, हम तो इतनी बात समझ सकते हैं कि अगर खुदा 11 इमामों के लिए जब किसी मां का इंतखाब करता है तो अजरा करार देता है, अगर 11 इमामों की मां की मां जिसे करार दे तो क्या उसकी कोख पहले से इस्तेमाल शुदा होगी। इसने मकाम फातिमा पहचान लिया, उसने मकाम खतीजे ताहिरा को पहचान लिया। रावी कुछ लिखे, मौरिख जब चाहे बिके, वो बिकने वाले और थे, ये ना बिकने वाले और हैं। बज़ाहिर तारीख ने शहजादी के हवाले से बहुत सारी सिफात बयान की हैं, अलबत्ता इसमें कोई शक नहीं कि आपके वक्त वफात की उम्र का भी इख्तलाफ आएगा कि आपका इंतकाल कब हुआ, किस सनो साल में हुआ। तो दो रिवायतें, एक 50 बरस में इंतकाल हुआ, एक 65 में इंतकाल हुआ, एंड ये 65 बरस की थी तब इंतकाल हुआ, 50 बरस की थी तब इंतकाल हुआ। अगर 50 बरस की थी वह हुआ असाह, यह कौल सही तरीन है कि वक्त इंतकाल खतीजा ताहिरा की उम्र 50 बरस की थी और 25 साल अल्लाह के रसूल के साथ आपने गुजारे, इसका मतलब अल्लाह के रसूल से निकाह के मौके पर आपकी उम्र 25 बरस, हो सकता है 26वां बरस शुरू हो चुका हो। इसकी बुनियाद पर 26 और 28 के फर्क को बयान किया गया। तो 25 बरस गुजारे अल्लाह के रसूल की खिदमत में। जनाबे खतीजा ताहिरा की उम्र के बारे में इस बहस को मुकम्मल करते हुए कि इसमें कोई शक नहीं कि अगर ये खातून मुकद्दस फातिमा ज़हरा सलामुल्लाह अलैहा की मां के तौर पर जिंदगी कैसे गुजारी, 25 साल का पूरा इहाता करना 3 मजालिस मुमकिन नहीं है। और फिर मैं आपकी खिदमत में कहता हूं कि आज भी खतीजा मजलूमा हैं, ऐसी मजलूमा हैं कि कोई 2 दिन मजलिस करने के बाद ये सोचता है शायद कि मैंने हक अदा कर दिया, जबकि अल्लाह के रसूल रोज खतीजा ताहिरा का नाम लिया करते थे। जनाब आयशा उम्महातुल मोमिनीन में एक जुमला इरशाद फरमाती हैं, कहती हैं हमने पहचान लिया था कि रसूल नाराज कैसे होते हैं और रसूल राजी कैसे होते हैं। अगर रसूल नाराज होते थे खतीजा ताहिरा के बारे में कोई ऐसा जुमला जो उनके शान के मुताबिक न हो कह दिया जाए तो नाराज हो जाते थे, और जब कभी हमें रसूल से कोई काम निकलवाना होता था तो हम रसूल के सामने खतीजा ताहिरा की तारीफ करते थे, रसूल राजी हो जाते थे और काम हो जाता था। अगर दुनिया में उम्महातुल मोमिनीन को कोई काम निकलवाना हो, सुने वो बेटे जो कहते हैं कि मां को सलाम, تو ماں کو اگر کام نکلوانا ہوتا تھا کس سے؟ ختم یہ مرتبہ سے، تو مسلمانوں تمہاری ماں فاطمہ کی ماں کی تعریف کرتی تھی، تمہاری ماں فاطمہ کی ماں کی تعریف کرتی تھی، تب کہیں جا کر محمد الرسول پڑھے، محمد والے محمد۔ یہ گھر کے معاملات ہیں کہ جو گھر والیاں ہی بیان کر سکتی ہیں۔ اور اللہ کے رسول کی خدمت مقدس میں جناب خدیجہ طاہرہ کی خدمات میں خالی ایک اشارہ، روٹی پکا کر دینا، کھانا پہنچانا، یہ تو شرعی ذمہ داری نا، شرعی ذمہ داری نہیں، محبت کی ذمہ داری، شرعن تو نان نفقہ شوہر کے ذمہ ہے۔ یہ روٹی پکا کر پہنچاتی ہیں، اللہ اکبر، آج کوئی سیدانی اگر، آج کوئی مومنہ اگر اپنے شوہر کی خدمت میں کوتاہی اس بنیاد پہ کرے کہ میں خدمت کیوں کروں، تو ایک مرتبہ پلٹ کر اپنی ماں کو دیکھ لے۔ وہ جو فاطمہ کی بھی ماں ہے، اس نے رسول کی خدمت کر کے شوہر کی اطاعت کا طریقہ بھی بتایا۔ تو شوہر کی اطاعت صرف اطاعت نہیں کی، بڑے گھر کی بیٹی ہے، ہاں ہمارے یہاں بڑے گھر کی بیٹی بیا کر لے آئیے، لائیے بیا کر، تو معلوم ہو جائے گا وہ آپ سے کام لیتی ہے یا آپ کی خدمت۔ جیسا مزاج ویسا انداز، بڑے گھر کی بیٹی ہے، اس سے بڑا گھر مکے میں تھا نہیں کوئی، خدیجہ طاہرہ سے کوئی زیادہ صاحب ثروت خاتون مکے میں نہیں تھی، اور جتنی زیادہ صاحب ثروت اتنی زیادہ صاحب اطاعت۔ حالانکہ ہمارے معاشرے میں یہ دونوں باتیں میچ نہیں کرتی ہیں۔ اس کے ساتھ ساتھ جناب خدیجہ طاہرہ نے اللہ کے رسول پر اولین اسلام کا اعلان کیا، اولین اسلام، سارے مسلمان بعد میں ہیں، سارے مسلمان بعد میں، اولین اسلام، یہاں تک کہ مولا متقیان علی ابن ابی طالب علیہ السلام کا وہ جملہ کہ اسلام، اللہ مسلم، اسلام کی روشنی ایک گھر میں جمع نہیں ہوئی مگر تین افراد رہے، اللہ کے رسول کے ساتھ خدیجہ طاہرہ اور تیسرا میں، اور یہی وہ تین ہیں۔ آج سارے مسلمان نماز جماعت کے شائقین، نماز جماعت سے محبت کرنے والے، دعاؤں سے محبت کرنے والے، اور ایسی دعاؤں سے محبت کرنے والے، نماز سے محبت کرنے والے۔ تو آئیے ایک بی بی کے دعا کا حوالہ، ایک نماز کا حوالہ۔ نماز جماعت، اس میں کوئی شک نہیں کہ روایت کہ شب معراج اللہ کے رسول جب تشریف فرما ہوئے آسمانوں کی سیر کرتے ہوئے، تو آپ نے ایک فرشتے کو ملاحظہ کیا جس کو آپ نے بارہا سماعت کیا، اس لیے پھر پڑھ رہا ہوں کہ شاید پھر کوئی فضیلت کا عنوان نمایاں ہو جائے۔ ہزار ہاتھ ہیں اور ہر ہاتھ کی ہزار انگلیاں ہیں، یہ فرشتہ عجیب الخلقت ہے خدا کی طرف سے۔ جبرائیل امین نے سوال کیا آگے بڑھ کر، یہ کیا کر رہے ہو؟ کہ پیغمبر ساتھ ساتھ ہیں، یہ کیا کر رہے ہو؟ کہ شمار کر رہا ہو۔ آج دو باتیں شمار میں، دو باتیں مجھے کرنا ہے، شمار کر رہا ہو، کیا شمار کر رہے ہو؟ کہ میں خدا کی طرف سے اس بات پر نگران ہوں کہ بارش کے قطرات کو شمار کروں۔ صرف بارش کے قطرے ہی نہیں گنتا، بلکہ قطرے کب کب اور کہاں کہاں گرے، اس کے پاس پورا ریکارڈ موجود ہے، بلکہ کس قطرے نے کیا اثر دکھایا، کہاں زہر بن گیا، کہاں گوہرے آبدار بن گیا۔ ظرف بدلے تو قطرے کا اثر بدلا، تو یہ شمار کر رہا ہے۔ تو اس سے پوچھا جبرائیل امین نے، یا اللہ کے رسول نے خود سوال کیا، یہ بتاؤ کہ تم اتنا اچھا حساب کر لیتے ہو، تمہیں سب یاد ہے؟ کہا بالکل یاد ہے مجھے، میں بتا سکتا ہوں۔ کہا کوئی اور بھی حساب جو بہت مشکل ہو تمہارے لیے؟ تو دو روایتیں الگ الگ، وہ کہتا ہے جب 10 لوگ نماز جماعت میں جمع ہو جاتے، جب 10 لوگ نماز جماعت میں جمع ہو جاتے تو ان کے ثواب کو شمار کرنے سے میں قاصر ہو جاتا ہوں۔ 10 لوگ جب نماز جماعت میں جمع ہو جائیں تو میں ان کے ثواب کو شمار کرنے سے قاصر ہوں۔ دس لوگ جب جمع ہو جائیں تو اس کا ثواب صرف خدا ہی شمار کر سکتا ہے، کوئی اور شمار نہیں کر سکتا. اور دوسرا حوالہ آپ کے علم میں، جب اللہ کے رسول آپ پر اور آپ کی آل پر کوئی درود پڑھتا ہے تو اس کا ثواب اللہ. میں شمار نہیں کر سکتا. جو بارش کے قطرات شمار کر لے وہ نماز جماعت کا ثواب شمار نہیں کر سکتا. نماز جماعت کی تاریخ کیا ہے؟ ورکعوا مع الراکعین، تفصیل کا وقت نہیں ہے. ورکعوا مع الراکعین، راکعین کے ساتھ رکوع کیجئے. یہ رکوع کیوں؟ یہ کیوں نہیں کہا قیام کیجئے قیام کرنے والوں کے ساتھ، سجدہ کیجئے سجدہ کرنے والوں کے ساتھ؟ شاید رکوع کی اہمیت باقی اور اہل کتاب کی عبادتوں کی اہمیت کے مقابل الگ سے نمایاں کی گئی کہ ان کے یہاں رکوع نہیں ہوتا ہے. تو ورکعوا مع الراکعین، اور اگر انسان اپنی زندگی میں ایک رکوع بھی کامل طریقے سے انجام دے لے تو اس پر بہشت واجب ہو جاتی ہے. صرف سجدہ نہیں رکوع، یہ اہمیت رکوع کی ہے. ورکعوا مع الراکعین، پہلی جماعت. جماعت نہیں ہو سکتی جب تک کہ کم از کم دو آدمی نہ ہو. اللہ کے رسول اکیلے جماعت قائم کر سکتے ہی نہیں جب تک کوئی پیچھے نماز پڑھنے والا موجود نہ ہو. اب لاکھوں سلام اگر نماز پڑھانے والے پر تو ہزاروں سلام اس پر بھی تو ہوں گے کہ جس کے وجود کی وجہ سے جماعت کی شکل نمایاں ہوئی. اگر وہ نہ سوائے نماز جمعہ کی، جمعہ کی نماز میں تو شرط ہے کم از کم پانچ آدمی یا سات آدمی جمع ہو، اختلاف روایت، پانچ یا سات جمع ہو جائے. بڑا شوق ہے جمعہ کی نماز پڑھنے کا، لیکن کیا کیجئے کہ لوگ اتنے نہیں ہیں تو جمعہ کی نماز کیسے پڑھیں؟ لیکن اگر پانچ لوگ جمع ہو گئے اس کا مطلب جمعہ کی نماز آپ پڑھ سکتے ہیں. مگر عام نماز جماعت میں دو آدمی چاہیں گے، ایک پڑھانے والا اور ایک پڑھنے والا. ہمارا سلام ہو اس عظیم جماعت پر، ساری زندگی مسلمان نماز جماعت پڑھتے رہیں گے، پڑھ رہے ہیں. لیکن جماعت قائم کرنے والوں کو کیوں بھول جاتے؟ پہلی جماعت میں ایک خاتون ہوتی تھی اور ایک نو عمر کہہ لیجئے، نوجوان کہہ لیجئے یا فتح کہہ لیجئے. ایک میرا مولا ہوا کرتا تھا اور چوتھا شخص جو نماز جماعت میں شامل ہوا اس کا نام ہے جعفر ابن ابی طالب. اللہ اکبر، میں کیا کہوں، دونوں بیٹے ہی ابو طالب کے ہیں. جماعت مکمل ہو رہی ہے، جماعت قائم کی جا رہی ہے، اللہ کے رسول نماز جماعت پڑھا رہے ہیں، اور آپ کے پیچھے نماز پڑھنے والوں میں واقعاً انسان بہت سے اعمال ایسے انجام دے کر جاتا ہے کہ جو خود چلا جاتا ہے، مگر جب تک اس کے عمل کی پیروی کی جاتی رہے اس کے نام اعمال میں ثواب لکھا جاتا رہتا ہے. تو نماز جماعت کے ثواب تو آپ نے سن لیا. اب آئیے انتہائی اختصار کے ساتھ صرف دو باتیں آج کے شب گزرنے کے بعد، اب جو کل شب آنے والی، اس شب سے لے کر اور آگے والی دو شبیں، یعنی کہ تین شبیں جو کہلاتی ہیں ایام بیس کی شبیں، روشن دنوں کی راتیں. ان راتوں کا حوالہ روشن کی بات ملاتے ہوئے لفظ غرہ روشن سے، ختیجہ غرہ یہ بھی روشن اور آنے والی راتیں بھی روشن. جنت المولا میں دفن ہونے والے قیامت کے میدان میں 70,000 افراد بغیر حساب کے داخلے جنت ہوں گے، اور ان کے چہرے قیامت میں 14ویں کے چاند کی طرح چمک رہے ہوں گے. اسی انداز سے وہ جو کل سے عبادت کا سلسلہ شروع ہوگا، گرچہ آپ کے علم میں ہے مگر پھر دہرا دوں کہ جنت کے حجرات، اس روایت کو شیخ عباس قمی نے اور جناب کف امین نے اپنی دونوں کتابیں مصباح کے اندر اور بلد الامین کے اندر جب بیان کیا دعاؤں کے فضائل کو سمجھاتے ہوئے تو روایت کو جمع کیا. جنت کے حجرات پر ایک دعا لکھی ہے، اس دعا کا نام ہے دعائے مجیر. دعائے مجیر. جو اس شخص کو جو بھی اس دعا کو جو شخص یاد کر لے, جو بھی اس کو یاد کر لے, تلاوت کرے, زندگی بھر کی بات کرو, سال بھر کی بات کرو, تو وہ تمام تر مشکلات سے امن و امان میں رہتا ہے. اس کا ثواب اتنا زیادہ کہ اس کے قاری کے ثواب کو اگر لکھا جائے تو سارے سمندر سیاہی بن جائیں, سارے درخت قلم بن جائیں, جن انسان اور فرشتے لکھنے والے بن جائیں, تب بھی دعائے مجیر کے ثواب کو احصا نہیں کیا جا سکتا. دعائے مجیر کی تلاوت کرنے والا پورے سال بھر جب چاہے تلاوت کرے, البتہ خاص طور سے اس کی تلاوت جناب جبرائیل امین علیہ السلام اس کو لے کر نازل ہوئے. یہ دعا دعائے قدسی ہے, حدیث قدسی کے انداز میں. کہاں پہ نازل ہوئے؟ جبکہ اللہ کے رسول مکہ المکرمہ مسجد حرام میں مقام ابراہیم کے پاس موجود تھے, اور مقام ابراہیم کے پاس جبرائیل امین نازل ہوئے اور اللہ کے رسول پر اس دعا کو نازل کیا, پہنچایا. یہ دعائے مجیب خالصتاً اللہ سے قربت کا عنوان ہے. اس کے ثواب اس کے پڑھنے کے انداز کے ایام ہائے 20 کی راتوں میں اس کو تلاوت کیا جائے, یعنی کل پرسوں اس کے بعد کی رات تلاوت کیا جائے, تو کیا ملنے والا ہے؟ کہ ملنے والا یہ ہے کہ انسان کتنے گناہ کیے ہوں گے, جتنے بارش کے قطرات ہیں اتنے گناہ ہوں گے, کہ اتنے گناہ بھی ہوں تو معاف ہو جائیں گے. درختوں کے پتے کتنے ہوں گے سارے جہان بھر کے اندر, شمار کر سکتے ہیں؟ اتنے گناہ بھی ہوں تو معاف ہو جائیں گے. ریت کے ذرات کتنے ہوں گے, شمار کر سکتے ہیں؟ اتنے گناہ بھی ہوں تو معاف ہو جائیں گے. یا رسول اللہ, یا اتنے گناہ بھی ہوں تو معاف ہو جائیں گے. اللہ اکبر. ریت کے ذرات, درختوں کے پتے, بارش کے قطرات کے برابر بھی گناہ گر ہیں تو معاف ہو جائیں گے. میں پھر آپ کی خدمت میں جملہ عرض کر دوں کہ یہ سوچ کر گناہ جمع مت کر لیجئے گا کہ کل تو معاف ہونے لاؤ, آج اور بڑھا کے کر لو تو کل ایک ساتھ صفائی ہو جائے گی. صلوات پڑھیں محمد والے محمد, ایسا نہیں. تو اس دعا کے فائدے کیا ہیں؟ کہ اگر کوئی پریشان ہو تو پریشانی ختم ہو جائے, اگر کوئی تکلیف میں ہو تکلیف دور ہو جائے, اگر کوئی مریض ہو تو شفا ہو جائے, اگر کوئی مقروض ہو تو اس کا قرضہ ادا ہو جائے. اتنے سارے فضائل. پھر اس کے آخرت میں کیا ہے؟ کیفیات ثواب ہیں کہ اس کا تلاوت کرنے والا جنت میں رفیق مصطفیٰ ہوگا. اللہم صلی اللہ علیہ وسلم. اس کا تلاوت کرنے والا پیغمبر کا رفیق ہوگا جنت میں, اور اس کا چہرہ 14 رات کے چاند کی طرح چمک رہا ہوگا جب وہ محشور کیا جائے گا. دونوں باتیں ملائیے, مقام ابراہیم پر دعائے مجیر, اس کی تلاوت کرنے والے کے لیے اجر و ثواب, جنت المعلی وہاں دفن ہونے والے کا ثواب. اللہ کے رسول نے جناب ختیجہ طاہرہ کو کفن کون سا دیا تھا؟ تو یہ تو روایت آپ کے علم میں کل آ چکی کہ وہ کر تھا, وہ پیراہن جس کو جناب ختیجہ طاہرہ نے اللہ کے رسول سے منگوایا تھا بذریعہ سیدہ, وہ تو آپ کے کفن کے طور پر. لیکن جبرائیل امین جنت سے کفن لے کر آئے تھے, جنت سے کفن آپ کا آنا, اور اس کفن میں اللہ کے رسول کا جناب ختیجہ کو کفنانا اور جنازے کو تیار. مگر اس سے پہلے ایک جملہ خالی, وقت بہت کم ہے, کہ کس طرح جناب ختیجہ کی وفات یا شہادت, اس میں کوئی شک نہیں کہ وفات کا لفظ زیادہ وسیع ہے, شہادت کو بھی شامل ہے اور انتقال کو بھی شامل ہے. لیکن من ماتا علی حب آل محمد, اگر آل محمد سے کوئی محبت کرے تو محبت پر مرے تو شہید ہے, اور آل محمد جس سے محبت کریں وہ شہید نہ ہو, یہ کیسے ممکن؟ اس اعتبار سے, اور شہید کہنے کا حوالہ کہ بہرحال شیب ابی طالب کی مشکلات میں इस हद तक मुश्किलात कि पत्ते पत्ते उबाल उबाल कर, हत्ता कि बच्चों को बहलाने के लिए पत्थर पतीली में डाल डाल कर उबाले जाते थे कि दिल बच्चों का बहलाया जा सके। ऐसे में ऐसी दरख्त की जड़ का इस्तेमाल हुआ, इसमें कुछ जरासीम थे, कुछ जहर के उनवानात के। बहरहाल दरख्त दो कस्म के होते हैं, नुकसानदेह भी होते हैं इंसान के लिए। उसके जरिए से जो बीवी के वजूद मुकद्दस तक जहर पहुंचा, ये बात याद दिला दूं, शेब अबी तालिब का मुहासरा बनी हाशिम के लिए था और खतीजा बनी हाशिम नहीं थी। कुफारे मक्का ने आकर कहा था, जैसे बिल्कुल करबलाए मौला में हजरत अब्बास से कहा गया था कि आपके लिए अमान है, हमारा सलाम हो, जैसे अब्बास ने हुसैन को नहीं छोड़ा, ऐसे खतीजा ने मोहम्मद को नहीं छोड़ा। वरना शेब अबी तालिब का मुहासरा बीबी के लिए नहीं था, इसलिए तफसील आपके इल्म में है। तो बीबी इस हालत में गई तो अपने कदमों पर चलकर थी, और जब पलट कर वहां से वापस आई हैं, मुहासरा खत्म हुआ, तो इतनी नहीफ इतनी बीमार थी कि बाज़ार रिवायात में कि आपको उठा कर लाया गया था, अब चलने काबिल नहीं थी। अपने कदमों से वापस अपने घर में बीबी नहीं आई है। अज़ीज़ाने गिरामी क़द्र, जनाब खतीजा के इंतकाल के बाद अल्लाह के रसूल ने आपको कफनाया उस खास कफन में, उसके बाद जनाजे को, चूंकि नमाज जनाजा वाजिब नहीं हुई थी, और जब तक नमाज जनाजा शरअन वाजिब न हुई हो तब तक नमाज जनाजा पढ़ी नहीं जा सकती, इसलिए बगैर नमाज जनाजा के आपके जनाजे को उठाया गया और जन्नतुल माला लेके चले। जन्नतुल माला में अल्लाह के रसूल ने अपनी मां की कब्र के पहलू में, हजरत आमिना बिनते वहाब, एक कौल यह है कि आप दफन हैं वहीं पर जन्नतुल माला में, अपनी मां की कब्र के पहलू में जनाब खतीजा ताहिरा की कब्र तैयार की। जुमला रिवायत का कि आप पहले कब्र में खुद उतर गए, कब्र में लेट गए, उसके बाद आप कब्र से उठे और फिर जनाजा खतीजा ताहिरा को कब्र में उतारा गया। अल्लाह अकबर। अल्लाह के रसूल ने यह अमल दो शख्सियात के साथ किया, या अली की मां के साथ किया या फातिमा की मां के साथ किया, एक मदीने में किया एक मक्के में किया। अल्लाह के रसूल जब खतीजा ताहिरा को दफना के वापस आए हैं और जैसे ही अपने घर में दाखिल हुए, एक ऐसी तन्हाई महसूस की कि कलेजा मुंह को आ गया। हमेशा जो इस्तकबाल मोहम्मद किया करती थी, वहां सन्नाटा था, रसूल को कोई खुश आमदीद कहने वाला मौजूद न था। हाय, उस 5 साल की शहजादी ने बाबा का दामन थाम कर पूछा, आंखों से आंसू बहते जाते हैं, रोने वालों एक तरफ जुदाई ये खतीजा, एक तरफ फातिमा का कमसिनी में मां से जुदा हो जाना। अल्लाह के रसूल से पूछती थी, बाबा बताइए मां को कहां छोड़कर आ गए। वहां गुर्बता, एक मां का जनाजा ये उठाया गया था। रोने वालों, जनाब खतीजा ताहिरा का जब जनाजा उठाया गया, तारीख का जुमला है, अल्लाह के रसूल दफना के वापस आए तो आकर खबर दी, जिब्राइल अमीन नाजिल हुए, फातिमा से कहिए इनकी मां को इतना बुलंद मकाम दिया गया है। वहां गुर्बता, मैं कहूंगा सैयदा एक दिन और भी आएगा, ये दिन तो आपकी मां की जुदाई का है, एक दिन वो आएगा। रोने वालों, हर मां को फिक्र होती है अपने बच्चों की। अस्मा कहती हैं, अस्मा बिनते यजीद इनका नाम है, ये वही अस्मा है जिन्हें उम्मे सलमा के नाम से याद किया जाता है। उम्मे सलमा अस्मा कहती हैं कि शहजादी रो रही थी जनाब खतीजा में करीब गई, कि शहजादी किस बात पे रो रही हैं, क्या मौत करीब देख के आंखों में आंसू आ गए। फरमाया, मौत की बात ना कीजिए, मुझे अपनी फातिमा का ख्याल आता है, मेरी बच्ची अभी कम सिन है, जब अपने शौहर के घर जाएगी तो उसे किसी खातून की हाजत होगी, मुझे फिक्र है कि मेरी बच्ची के साथ कौन जाएगा। अस्मा कहती है, मैंने वादा कर लिया कि आप मत घबराइए, मैं फातिमा की मां की जगह उसके साथ जाऊं।
इसलिए जब मदीने में रुखसती का वक्त आया, सैयदा अली के घर रुखसत होकर गई, अल्लाह के रसूल ने बेटी से बात करनी है, तमाम खवातीन को कमरे से जाने का हुक्म दिया, सब तो निकल के चली गई मगर मैं बैठी रही। अल्लाह के रसूल ने मुझसे पूछा कौन है? कहा मैं अस्मा, क्यों बैठी हो? कहा खतीजा की वसीयत थी या रसूल अल्लाह, मैंने आपकी हुक्म की नाफरमानी नहीं की है, मुझे मालूम था कि आपने जाने का हुक्म दिया मगर मुझे खतीजा की वसीयत पर। खतीजा का नाम सुना पैगंबर रोने लगे, मैं कहूंगा ए सैयदा आपकी मां ने आपका ख्याल किया और हुसैन की मां हुसैन का ख्याल करेगी। हाय वो जब जनाजा तैयार होगा, जब मेरा मौला बच्चों को तलब करेगा, आओ मां के चेहरे का आखिरी दीदार कर लो। बच्चे मां के करीब आएंगे, सब तो करीब आएंगे मगर हुसैन रोते रहेंगे, बाबा मां जवाब नहीं दे रही, अजीब अंदाज था, बाबा मां सीने से नहीं लगा रही, हुसैन यतीम हो गया, यतीम के के रोहे, बंदे कफन टूट गए, हाथ बुलंद हुए, आ मेरे लाल हुसैन तुझे
الله ولعنة الله على القوم الظالمين وسيعلم الذين ظلموا أي منقلب ينقلبون بار الله واسطة محمد وعلى محمد كما رئيس عبادت اپنی بارگاہ میں قبول و مقبول فرما پروردگار واسطہ محمد و آل محمد کا تمام حاضرین مجلس کی حوائج شرعیہ کو پورا فرما بار اللہ واسطہ محمد و آل محمد کا ہم سب کو جنت المعلا کی زیارت نصیب فرما بار اللہ واسطہ محمد و آل محمد کا بی بی خدیجہ طاہرہ کی شفاعت نصیب فرما امام زمانہ علیہ السلام کے ظہور میں تعجیل فرما ہم کو بھی ہمارے مرحومین کو بھی ایمان کے غلاموں میں شامل فرما سورہ فاتحہ کی التماس حسین پیار علی بند خدا کی جانب سے افطار کا انظام تھا ان کے مرحومین کے لیے ان کے خاندان کے مرحومین کے لیے مرحوم ممدو بھائی ان کے خاندان کے تمام مرحومین کے لیے ارواح مومنین مومنات کے لیے سید صداقت حسین ابن سید صبور حسین اور سید اقتدار حسین کے لیے اور ابھی ایک مومن کی نماز جنازہ ہے ان مرحوم کے لیے بھی سورہ فاتحہ کی التماس بسم اللہ الرحمن الرحیم الحمد للہ رب العالمین الرحمن الرحیم
جیسا کہ مولانا صاحب نے ابھی کہا کہ ابھی نماز میت پڑھی جائے گی آپ سب سے گزارش ہے کہ صفوں میں اپنا صف درست کر لیں اور نماز میں شرکت کریں اور محمد و آل محمد صلوات